बात होगी और उसमें ये समझा जाए कि कश्मीर शामिल है, लेकिन फिर भी क्योंकि ये पाकिस्तान का शुरू से सबसे बड़ा मसला है, इसलिए इसका जिक्र करना जरूरी था। तो मैं समझता हूँ कि सरकार वजीर साहब ने जो कहा है वो उससे कोई यानी इनहराफ नहीं है, जो खुद पाकिस्तान के वजीर आजम और हिंदुस्तान के वजीर आजम की आपस में ऊपर में बात हुई और जो है जो जॉइंट स्टेटमेंट था उससे इनहराफ नहीं है, बल्कि वो आवाम के लिए उसकी वजाहत जरूरी थी। तो मैं समझता हूँ कि इसको उस पहलू से देखना चाहिए, ये नहीं समझना चाहिए कि जो कुछ वहाँ पे तय हुआ अब उससे हट रहे हैं, ये ऐसी बात नहीं है।
ओके नज़र अब्बास साहब, ये हम मान लेते हैं कि आवाम का रद्दअमल था, उसके जवाब में सरताज अजीज़ को ये बयान देना पड़ा, लेकिन एक और ख़बर भी है और जो भारतीय मीडिया है उसके मुताबिक एक दफ़ा फिर जो पाकिस्तान के हाई कमिश्नर हैं उन्होंने भारत में जो कश्मीरी अलीहदगी पसंद है उनसे मुलाकात की है। और आपको याद होगा कि माजी में ये मुज़ाकरात जो हैं दोनों कंट्रीज़ के दरमियान उसको डीरेल होने की एक बड़ी वजह जो थी वो यही थी कि जो बासित खान साहब हैं उनकी मुलाकात हुई थी कश्मीरियों के साथ मुज़ाकरात से पहले, जिस पे भारत ने इन मुज़ाकरात से वो पीछे हट गया था। तो इस पे आप क्या कहेंगे, क्योंकि इससे जाहिर है हालात जो हैं आप नहीं समझते कि दोबारा ख़राब हो जाएंगे?
देखिए जी, ये जो पाकिस्तान के हाई कमिश्नर बासित साहब की मुलाकात या बात हुई, अगर आप देखें अब तो आज़ादी को पाकिस्तान को बने हुए और हिंदुस्तान को आज़ाद मुल्क हुए 68 साल हो चले हैं, और इतने अरसे में हमेशा से ये सिर्फ मौजूदा हुकूमत मोदी साहब की हुकूमत के दौरान ये एतराज़ किया गया कि पाकिस्तान के हाई कमिश्नर कश्मीरी रहनुमाओं से मुलाकात क्यों करते हैं, और इससे पहले कभी नहीं हुआ, बाकायदगी से मुलाकात होती थी। लेकिन अब वो हमारी बदकिस्मती ये है कि पाकिस्तान और हिंदुस्तान के आपस के ताल्लुकात में जो फिजा बद एतमादी की है उसमें जरा सी भी कोई थोड़ी सी एक पत्ता भी हिलता है तो उसको बहाना बना के और ये एक तरफ से या दूसरी तरफ से फिर ये सिलसिला शुरू होता है कि ओहो ये तो हम अमन की तरफ जा रहे थे और इसमें तो रुकावट आ गई। मैं दिल नहीं समझता कि पाकिस्तान के हाई कमिश्नर की कश्मीरी रहनुमाओं से बात से पाकिस्तान और ताल्लुक हिंदुस्तान के जो तनाजात हैं उसमें कोई खलल आना चाहिए, उनके हल में कोई खलल आना चाहिए। तो यानी आम तौर पर पाकिस्तान में यही समझा जाता है हिंदुस्तान क्योंकि नहीं चाहता इन तनाजात का हल, इसलिए कोई छोटी भी कोई बहाना भी मिल जाए तो उनकी कोशिश यही होती है कि नहीं देखो तुमने ये कर दिया इसलिए हम तो बात नहीं करते। तो ये बड़ी बदकिस्मती की बात है, ऐसा होना नहीं चाहिए, इन चीजों को नजरअंदाज करके और आगे की तरफ बढ़ना चाहिए मिलजुल के और अमन के रास्ते से जो तनाजात हैं उनका हल ढूंढा जाए, ताकि इस साउथ एशिया के खत्ते के जो अरबों की आबादी है उन सब के लिए बेहतरी हो, के बजाय जंग और मुखालफत और झगड़ों के अगर हम कोशिश करके और अमन के रास्ते दोनों ममालिक के लोगों की बेहतरी के लिए डेवलपमेंट के लिए कर सकें तो वो बेहतर है बजाय इसके छोटी छोटी बातों पर
एतराज़ करना शुरू करने। ओके सतीश मिश्रा साहब, आप ये बताइएगा कि जो सरताज अजीज साहब का बयान है और इसके अलावा हमने जो ख़बरें आ रही हैं भारतीय जो मीडिया है उसके मुताबिक पाकिस्तान के हाई कमिश्नर जो हैं भारत में एक दफ़ा फिर वो मुलाकात उन्होंने की है या कर रहे हैं कश्मीरी अलीहदगी जी करने वाले हैं, तो कोई रद्दअमल भारत की तरफ से आया है? किस तरह ये नई जो डेवलपमेंट्स पाकिस्तान की जानिब से आ रही है इसको किस तरह देखा जा रहा है?
देखिए ऐसा है कि जो उम्मीद उफा से बनी थी उसमें इतनी जल्दी उस पर पानी फेर दिया जाए ये बहुत अजीब बात लगती है। देखिए ऐसा है कि पाकिस्तान को भी और हिंदुस्तान को भी मिलकर बहुत फूंक फूंक के कदम उठाने होंगे। अब देखिए जैसे कि अभी भाईजान जो कह रहे थे ये कश्मीरी रहनुमाओं की बात कर रहे थे, अब रहनुमा कैसे तय होंगे, मतलब पाकिस्तान जिसको चाहेगा उसको रहनुमा बना देगा या वहां का जो आवाम जिसको चुन रही है वो रहनुमा माना जाएगा। ऐसी कुछ बेसिक डेफिनेशन है जिसकी वजह से इस तरह की मुसीबत पैदा होती है। अब आप सिर्फ एक ग्रुप को कश्मीर का रिप्रेजेंटेटिव मान के चल रहे हैं, बाकी जनता बाकी जो इलेक्टेड लोग हैं उनकी बात भी नहीं करना चाहते हैं यहाँ, तो ये तो एक अजीब सी बात है। दूसरी बात ये है कि कुल मिलाकर कश्मीर पर बात करने को हिंदुस्तान से कभी गुरेज नहीं रहा, हिंदुस्तान को कभी परहेज नहीं रहा। कश्मीर का मुद्दा कई बार डिस्कशन में फॉरेन सेक्रेटरी लेवल पर आ चुका है। जो सबसे बड़ी मुसीबत है वो है टेररिज्म। टेररिज्म पाकिस्तान को भी उतना ही नुकसान पहुंचा रहा है जैसे हिंदुस्तान को नुकसान पहुंचा रहा है। तो हम लोगों को दोनों को मिलकर, अगर हम आवाम की बात कर रहे हैं तो आवाम को क्या चाहिए, आवाम को डेवलपमेंट चाहिए, आवाम को इकोनॉमिक प्रोग्रेस चाहिए। अगर हम उसकी बात करना चाहते हैं तो ये छोटे मुद्दों को उखाड़ उखाड़ कर सिर्फ हम आवाम को बेवकूफ बना रहे होते हैं और आवाम के बारे के हित में नहीं सोचते हैं। सबसे बड़ी मुसीबत ये है, आवाम तो गरीब की गरीब बनी हुई है, आवाम पिछड़ेपन की तरफ धकेली जा रही है और हमारे जो आका हैं वो कुल मिलाकर अपनी राजनीतिक रोटियां सेकते रहते हैं। ये बहुत ही गलत नजरिया है।
ओके जी, नज़र अब्बास साहब, सतीश मिश्रा जी का कहना है और इस तरह कई और तजियाकारों का यह कहना है कि कश्मीर लेने के लिए पाकिस्तान का जो तरीक़ेकार है जो सबको मालूम है वो दुरुस्त नहीं है। इसके अलावा ये भी बात की जाती है कि ठीक है 1947 के बाद जो एक बड़ा मसला पाकिस्तान और भारत के दरमियान था वो कश्मीर का था, लेकिन इस वक्त अगर आप देखें दोनों कंट्रीज़ के माबेन जो मसाइल है उसकी लिस्ट जो है वो वक्त के साथ साथ तवील होती जा रही है। सियाचिन का मसला है, सिक्रीत का मसला है, पानी का मसला है, इसके अलावा अगर अफगानिस्तान को आप देखें वो भी दोनों ममालिक के माबेन एक मसला बना हुआ है। तो क्या ये बेहतर नहीं है कि एक कश्मीर जिसको एक पेचीदा मसला कहा जाता है उसको साइड पे रख के बाकी जो मसाइल है इसको हल करने के लिए कोशिशें की जाए?
देखिए जी, ये डायलॉग हुआ था तो शुरू हुआ और फिर खत्म हो गया, उसमें जो नुकात थे वो आठ थे, उसमें कश्मीर एक था आठ में से। और इसलिए जब बात होती है सियाचिन की हो, सिरक्रीक की हो, दरियाओं के पानी की हो और टेररिज्म की हो, ये सब बातें अपने अपनी जगह पे हल तलब हैं। लेकिन अगर आप जरा संजीदगी से देखें और यानी सतह नजर इसके कि आप हिंदुस्तान के हिमायती हैं या पाकिस्तान के हिमायती हैं, जो ग्राउंड रियलिटीज हैं वो ये है कि हिंदुस्तान पाकिस्तान से ज्यादा ताकतवर है आबादी के एतबार से और ताकत के एतबार से, और जो ये मसाइल हैं इनमें एक ही ऐसा मसला नहीं है जो पाकिस्तान के काबू में हो। सियाचिन है तो उस पर कब्जा हिंदुस्तान का है, कश्मीर है तो उससे बहुत बड़े हिस्से से कब्जा उनका है, और अगर दरियाओं का पानी है तो दरिया उनके जो मंबे हैं उनके पास हैं, फिर क्रीक सब उनके हाथ में ज्यादा है। तो यही एक बड़ी सिंपल सी कॉमन सेंस की बात है कि क्योंकि हिंदुस्तान को ये मालूम है कि अगर इंसाफ पर मबनी फैसले हुए तो उन्हें कुछ ना कुछ देना पड़ेगा, और इसलिए पाकिस्तान की तो किसी सूरत में ये है ही नहीं जरूरत कि पाकिस्तान को ही रखना चाहे। पाकिस्तान तो कल नहीं आज चाहता है कि तनाजात के हल हो और इनमें कोई भी मुश्किल ना डाली जाए, लेकिन क्या किया जाए कि हुक्मरानों की भी जरूरियात होती हैं और लोगों के भी अपने ख्याल हैं। अगर पाकिस्तान की आबादी ये सारी समझती है कि हुकूमत जो मौकफ हक से है उससे हट रही है और हिंदुस्तान के रोग में आ गई है, और हिंदुस्तान के लोग ये समझें कि हमारी हुकूमत ये गलत रास्ते पे चल रही है, हुकूमतों को अपने लोगों को साथ लेके चलना होता है। इसलिए कई दफा ऐसी बातें होती हैं जो एक मुल्क में हों तो दूसरे मुल्क को पसंद नहीं, क्यों के बदकिस्मती से झगड़े जो इतने बड़े हैं और इतने हरसे से ज्यादा हैं, तो मैं ये समझता हूँ कि जो सरबराहान है, जो दोनों मुल्कों की हुकूमत है, दोनों हुकूमत के राबर हैं, उनको ये कोशिश करनी चाहिए कि वो अपनी समझ और ताकत दिखाएं और जहां कहीं पे अपनी आबादी है, अपने जो लोग हैं, उनको समझाना भी पड़े कि ये हमारे लिए बेहतर है, तो वो कोशिश करें। और इस तरीके से ये मैं तो समझता हूँ, अगर पाकिस्तान और हिंदुस्तान के मसले, तो ये मुझे कोई उम्मीद नहीं कि इतने जल्दी हल होंगे, लेकिन अगर ये इतना ही हो जाए कि मिल बैठ के बात ही करते जाएं, बजाय इसके कि LOC के ऊपर आने दोनों तरफ से गोलियां चलें, बजाय इसके कि एक हिंदुस्तान के मिनिस्टर हैं वो पाकिस्तान को कहें कि जी हम तो टेररिज्म का मुकाबला टेररिज्म से करेंगे, इस किस्म के बयान और इसके दोनों तरफ से नहीं होने चाहिए। कोशिश ये होनी चाहिए कि मिल बैठ के कोशिश करें कि हल हो। कोशिश बहुत देर लगेगी, अभी भी 60 साल भी कम अर्सा नहीं है, लेकिन अब भी मैं समझता हूँ कि अगर ये इंतजार ही रहे, कितने मिलते हैं, 5 निपात पे मुआवजा हुआ, उनको आगे चलाएं, तो कम अज कम ये जो ये इंतजार है, एक कॉन्फ्लिक्ट थी, वो जरा नीचे आएगी तो लोगों को बेहतरी नजर आएगी।
ओके, सतीश मिश्रा जी आप जवाब दीजिएगा, नज़र अब्बास साहब को आपने सुना, और साथ ये भी बताइएगा कि मोदी साहब की जो हुकूमत है उसमें कश्मीर मसले की जब हम बात करते हैं तो उनमें कहाँ तक विल जो है वो मौजूद है।
देखिए ऐसा है कि मोदी सरकार को कश्मीर पर बात करने में कोई परहेज नहीं है, कोई उनका स्टेटमेंट नहीं आया जब,
तो फिर वजह क्या है कि 60-70 बरस हो गए हैं और ये मसला जो है ये हल नहीं हो रहा है। मिश्रा जी इसका तो जी बज़ाहिर तो यही लगता है कि दोनों कंट्रीज कुछ फ्लेक्सिबिलिटी जो दिखानी चाहिए वो नहीं दिखा रहे हैं।
फ्लेक्सिबिलिटी मोदी सरकार के पास कहीं ज्यादा है, क्योंकि उनके पास एक मेजोरिटी गवर्नमेंट है, और उनको देखिए जब पाकिस्तान के फॉरेन सेक्रेटरी ने उफा में यही बयान दिया कि कश्मीर पे बात होगी, तब इंडियन गवर्नमेंट ने उसको कॉन्ट्रेडिक्ट किसी फील्ड पे नहीं किया है।
ठीक,
तो इसलिए हमको ये साफ लगता है कि मोदी सरकार को सारे मुद्दों पे बातचीत करने में कोई परहेज नहीं है, सिर्फ ये है कि चूंकि टेररिज्म एक ऐसा मुद्दा है और जो 26/11 का जो मुंबई अटैक हुआ है उसको लेकर हिंदुस्तान में सेंसिटिविटीज बहुत हाई है, और उसको उस क्राइम को जो परपेट्रेटर थे उनको तो सजा दिलवाना पाकिस्तान के भी हित में है और हमारे हित में भी है।
ओके, लेकिन आज सरताज अजीज साहब ने कतई कलामी माफ सरताज अजीज साहब ने आज भी कहा है, बल्कि बाकायदा उन्होंने जो लकवी है उसका नाम लेके कहा है कि अगर भारत मजीद कोई सबूत जो हैं शवाहिद वो पाकिस्तान को मुहैया करें तो वो दोबारा इसको केस को लेंगे और इसको एक्सपीडाइट करने की वो कोशिश करेंगे।
जी
कि उन्हें जो जिन पर इल्ज़ामात हैं कि वो बॉम्बे हमलों में मुलविस रहे हैं पाकिस्तान के जो शहरी हैं भारत में, उसके हवाले से सरताज अजीज साहब ने कहा है कि मजीद शवाहिद की जरूरत है भारत की जानिब से।
बिल्कुल सही है, जो जो जरूरी है वो किया जाएगा और किया जाना चाहिए, इसमें तो कोई शक नहीं है, और हिंदुस्तान के पास जो और सबूत होंगे वो उनको देने चाहिए, इसमें कोई गुरेज नहीं है। सिर्फ ये है कि एक अगर आप शुरू में ही स्टेटमेंट दे देंगे कि हम तो अब अपील भी नहीं करेंगे कि वॉइस सैंपल दिया जा सके, तो ये तो एक सिवाय इसके कि जो उम्मीद बनी थी उसमें पलीटा लगा दिया जाए, इस तरह के बयान आने का कोई तुक नहीं है, और वो भी जो एक सरकारी वकील है।
ठीक,
अगर कोई इंडिपेंडेंट वकील कहता हो तो मुझे कोई परेशानी नहीं होती, सरकारी वकील मतलब सरकार के कंट्रोल में कुछ है ही नहीं, ये मुझे अजीब सा लगता है।
ओके, इस वक्त डॉक्टर जुबैर इकबाल साहब ने भी वॉशिंगटन DC से हमें ज्वाइन किया है इस موضوع پہ ان کے بھی ہم کمنٹس لینا چاہیں گے. زبیر اقبال صاحب, پاکستان اور بھارت کے مابین جو تعلقات ہیں آپ کو معلوم ہے کافی عرصے سے تعطل کے شکار ہیں. دونوں کنٹریز ایک دوسرے کو بلیم کر رہے ہیں اس تعطلی کے لیے. یہ بتائیے گا کہ معاملات جو ہیں کیسے ان کو آگے بڑھایا جائے, کیا کرنا چاہیے دونوں ممالک کو؟
دیکھیے, یہ دونوں ممالک ایک دوسرے کے ساتھ بہت عرصے سے اسی ایک ہی بات پر باتیں کر رہے ہیں. ان کو اس مقام سے آگے بڑھنا بہت ضروری ہے. اس کے لیے دو بڑے اہم ایکشن ضروری ہیں. ایک پہ انٹرنیشنل گلوبل لیول پہ ہے کہ گلوبلی اس کو زیادہ اہمیت دینی چاہیے بنسبت اس کے جو نہیں دی جا رہی. دوسری بات یہ آ جاتی ہے کہ ان دونوں ممالک کے انٹرسٹ میں اور ان کو چاہیے ہے کہ وہ ایک دوسرے کے ساتھ مل کر بیٹھیں اور بات کریں, کیونکہ اس میں دونوں کا فائدہ ہے. یہ زیرو سم گیم نہیں ہے, یہ پازیٹیو سم گیم ہے. اس لیے ضروری ہو جاتا ہے کہ دونوں ممالک, چونکہ خاص طور پہ دونوں ممالک میں اس وقت میجورٹی گورنمنٹس ہیں, اس لیے ان کے لیے یہ آسان ہونا چاہیے کہ وہ ایک دوسرے کے ساتھ مل کے بات کر سکیں. ضروری یہ آ جاتا ہے کہ کسے کہتے ہیں کہ کون اس کے لیے انیشیٹو لے گا. یقیناً ہندوستان کو اس میں انیشیٹو لینے کے لیے آسانی ہے, ان کو چاہیے کہ وہ انیشیٹو لیں, کیونکہ وہ اس ریجن کی ایک میجر پاور ہے. وہ پاکستان سے کہیں گنا زیادہ اہمیت رکھتے ہیں اور زیادہ پاورفل ہیں, اس لیے ان کے اپنے انٹرسٹ میں ہے کہ وہ اپنی جو پوزیشن ہے اس کو اسٹرینتھن کرنے کے لیے وہ اقدامات لیں. پاکستان کو یقیناً اس کے ساتھ کوآپریٹ کرنا ضروری ہوگا, لیکن اس کا جو میں نے پہلے عرض کیا, انٹرنیشنل فورسز کو استعمال ہونا بہت ضروری ہے جو نہیں ہو رہی, اور یہ ایک اہم قسم کی مسٹیک ہے جس کے نقصانات لانگ ٹرم میں بہت سیریس ہو سکتے ہیں.
ٹھیک ہے, اوکے مشرا جی, کیونکہ زبیر اقبال صاحب نے یہ بات کی ہے کہ بھارت کے لیے ضروری ہے خطے میں امن کا جو قیام ہے وہ بھارت کے فائدے میں زیادہ ہے, یہ اور ان کی زیادہ ذمہ داری بنتی ہے کہ وہ فلیکسیبلٹی دکھائیں اس حوالے سے, اس پہ آپ شارٹ کمنٹ کیجیے گا, پھر ہم پروگرام کو آگے بڑھائیں گے.
کہ ہندوستان کو زیادہ فلیکسیبل ہونا ضروری ہے, اور ہندوستان پچھلے کئی سالوں سے فلیکسیبل ہے, صرف یہ ہے کہ پاکستان کوئی نہ کوئی ایسی چیز کر دیتا ہے جس سے کہ ساری چیز پیچھے چلی جاتی ہے. اب اس وقت کیا چاہیے تھا کہ ان جن کو کشمیری رہنما کہتے ہیں ان کو انویٹیشن دینے کی ضرورت؟ یہ تو پرووک کرنے والی بات ہو جاتی ہے, تو پرووکیشن کی ضرورت نہیں ہے. ہندوستان کو ضروری طور پر فلیکسیبل ہونا چاہیے, بنا فلیکسیبل ہوئے ہندوستان کے کوئی بات آگے نہیں بڑھے.
جی بہت شکریہ ستیش مشرا جی, تھینک یو سو مچ, آپ نے ٹائم دیا. نظر عباس صاحب آپ کے بھی ہم شکر گزار ہیں. ڈاکٹر زبیر اقبال صاحب آپ ہمارے ساتھ رہیے, پروگرام کے نیکسٹ سیگمنٹ میں ہم دوبارہ آپ کو سننا چاہیں گے. اس وقت ہم ایک وقفہ لیتے ہیں, وقفے کے بعد آ کر ہم پروگرام کا دوبارہ, گریس کا جو بیل آؤٹ ہے جو نیا معاہدہ سامنے آیا ہے یورپین یونین اور یونان کے بیچ میں, اس پہ ہم بات کریں گے ڈیٹیل میں, ہمارے ساتھ رہیے. یہ لیتے ہیں ایک وقفہ. جی سامعین, ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, جو آپ سن رہے ہیں وائس آف امریکہ کی واشنگٹن اسٹوڈیو سے. اس وقت ڈاکٹر زبیر اقبال صاحب ویل نون اکانومسٹ ہیں, وہ ہمارے ساتھ ہیں. اور ڈاکٹر زبیر اقبال صاحب, یونان کو بیل آؤٹ جو معاہدہ سامنے آیا ہے, یہ کتنی بڑی فتح ہے یونان کے لیے, یورپین جو کنٹریز ہیں ان کے لیے, اور یہ بھی بتائیے گا کہ یہ جو معاہدہ ہے یہ کن ٹرمز پہ ہوا ہے؟
دیکھیے, اس کو کسی کی पता नहीं कहना चाहिए। ये एक बड़ा रैशनल किस्म का डिसीजन है जिसके तहत यूरोपियन ममालिक और ग्रीस के दरमियान जो अंडरस्टैंडिंग पैदा हुई है उससे उस इलाके में स्टेबिलिटी पैदा हो सकती है और उसकी वजह से वहाँ की इकोनॉमिक और पॉलिटिकल कंडीशन को तकलीफ पहुँचेगी। यही एक अहम बात है इसमें। इसको आप इसको विन विन कह लीजिए या मर्जी कह लीजिए, मतलब ये है कि अगर इस किस्म का फैसला ना होता, इस किस्म का बेल आउट एग्रीमेंट ना होता तो दोनों साइडों को बहुत नुकसान पहुंचता। इसलिए ये एक म्यूचुअली बेनिफिशियल किस्म का एग्रीमेंट है। इस एग्रीमेंट में क्या शामिल है ये बहुत आम सी बात है। याद रहे कि ये तीसरा बेल आउट एग्रीमेंट है जो कि ग्रीस का यूरोपीय ममालिक के साथ और IMF वगैरह के साथ हुआ है। इसकी सबसे बड़ी बात यह है कि इस दफा ग्रीस ने ये एक्सेप्ट कर लिया है कि उसको निजी तौर पर डोमेस्टिक तौर पर बहुत से अहम फैसले करने जरूरी हैं क्योंकि उसके बगैर उनको ग्रीस को बाहर के ममालिक से खास तौर पर यूरो रीजन के ममालिक से सपोर्ट नहीं मिलेगी। उस सबसे अहम बात याद आती है कि उन्हें अपना बजट ठीक करना जरूरी है, उनको प्राइमरी बैलेंस बढ़ाना जरूरी है। इसके लिए उनको VAT टैक्स जो है उसको बढ़ाना चाहिए और उसके साथ साथ ये बड़ी स्ट्रिक्ट कंडीशंस लगा दी गई हैं कि उनकी जो बड़ी बहुत अट्रैक्टिव किस्म की जो पेंशन प्लान है उसको ऑर्गेनाइज किया जाए और उसको रैशनलाइज किया जाए ताकि जो गवर्नमेंट की स्पेंडिंग है जो बढ़ती चली जा रही है उसको किसी न किसी तरीके से कम किया जा सके, जिसकी वजह से वहां पर सरप्लस पैदा हो सकती हैं जो कि रिपेमेंट करने के काबिल होंगी। इसके साथ साथ ये जरूरी है इस एग्रीमेंट के तहत कि वहां की जो लेबर मार्केट है उसकी रिफॉर्म की जाए। याद रहे कि वहां जो ग्रीक गवर्नमेंट है, जो ग्रीक इकोनॉमी है वो कंपेटिटिव नहीं रही। उसकी वजह यह है कि वहां की वेजेस जो है वो बहुत ज्यादा है, क्योंकि वो अपना एक्सचेंज रेट फिक्स नहीं कर सकते तो उनको वेजेस को एडजस्ट करना पड़ता है। इसीलिए ये लेबर रिफॉर्म जो है उनके मुताबिक बहुत सीरियस किस्म के फैसले करने जरूरी है, जैसा कि पहले इटली ने किया, स्पेन ने किया, पोर्चुगल ने किया, इसी तरीके से अब ग्रीस को करना होगा। ये तीन के साथ साथ तीन हिस्सों के साथ साथ $90 बिलियन की 3 साल असिस्टेंस प्रोवाइड की जाएगी यूरोपियन यूनियन की तरफ से और उसके साथ साथ ग्रीस के अंदर एक नया फंड बनाया जाएगा जिसमें प्राइवेटाइजेशन के पैसे रखे जाएंगे जो 50 बिलियन यूरो के मुकाबले होंगे और फिर उन पैसों से मुल्क के अंदर रिफॉर्म और इन्वेस्टमेंट की कोशिश की जाएगी ताकि वहां पर ग्रोथ पैदा हो सके। अब जहां तक IMF का ताल्लुक है, IMF अगले साल से एक नया प्रोग्राम उनके साथ शुरू करेगा।
राइट, ओके। तो ये नेक्स्ट, यानी अब ये मुआहिदा हो गया, उसके बाद नेक्स्ट क्या होगा वो आपने बताया है, लेकिन हमें ये मालूम है कि यूरोप जो यूरो जोन के मेंबर्स ममालिक हैं उनकी जानिब से जो शराइत रखी गई थी यूनान के सामने, पहले वो उसको मानने के लिए तैयार नहीं था। उस हवाले से उसने जो सदर सिप्रास है उन्होंने रेफरेंडम भी करवाया और वोट जो है वो 9 में आया है, लेकिन अब वही पुराने शराइत पे यूनान ने इस माहिदे को माना है और ये कि जिस तरह आपने कहा कि वो इस्लाहात करवाने के लिए तैयार हुआ है, तो यहाँ पे सवाल ये उठता है कि क्या, क्योंकि रेफरेंडम की जो वोटिंग थी वो 9 में आई थी, तो अब उनके लिए कोई सियासी मुश्किलात सामने आ सकती हैं?
वो यकीन आ सकती है और अभी से शुरू हो गई है। ये एक टैक्टिकल गलती थी जो कि ग्रीक गवर्नमेंट ने की। अगर उनको इस किस्म का रेफरेंडम करना था और अपनी सपोर्ट में वोट लेना था तो फिर उनको कम्प्रोमाइज करने का नहीं चाहिए था, क्योंकि उन्होंने कम्प्रोमाइज कर लिया है तो इसका मकसद ये लगता है कि उनका असल आइडिया ये था कि वो अपनी पोजीशन को डोमेस्टिकली स्ट्रेंथन करना चाहते थे और उसके बाद वही करना था जो कि यूरोपियन ममालिक चाहते थे। ऐसी सूरत में यकीनन इस गवर्नमेंट के लिए मुश्किल पैदा हो सकती हैं, लेकिन चूंकि दूसरे यूरोपियन ममालिक हैं उनकी सपोर्ट के लिए खड़े हैं और उनको सबसे ज्यादा पैसे भी दिए जाएंगे तो हो सकता है कि वो इस किस्म की मुश्किल का मुकाबला कर लें, लेकिन उनकी पॉलिटिकल पोजीशन यकीनन कमजोर हो जाएगी।
ठीक, ओके। तो गुज़श्ता प्रोग्रामों में डॉक्टर ज़ुबैर इकबाल साहब, ये जो बातचीत हो रही थी इतने अरसे से, इसके दोनों जो तरह के आउटकम्स हैं, डील और नो डील, उसके असरात पे हमने बात की है, तो अब जबकि डील हो गई है, मुआहिदा हो गया है, इसके आप क्या असरात देखते हैं?
देखिए, सबसे बड़ी बात तो ये है कि शॉर्ट टर्म में ग्रीस के अंदर جو معاشی کنڈیشن ہے وہ اور خراب ہوگی, یہ تو ماننے کی بات ہے. وہاں پر گروتھ گرے گی اور وہاں پر پاورٹی بڑھے گی شارٹ ٹرم میں. اب کتنی جلدی یورپین ممالک اس کو کنٹرول کرنے کے لیے پیسے دیتے ہیں اور یورپ اور گریک گورنمنٹ کیا کرتی ہے, یہ ایک بہت اہم قسم کا سوال پیدا ہو جاتا ہے. اس کے ساتھ ساتھ یہ ہے کہ اگر ان کو ڈیٹ ریلیف ملتی ہے اور وہ ڈیٹ ریپیمنٹ جو وہ پوسٹ پون کر دیتے ہیں, تو اس کی وجہ سے ہو سکتا ہے کہ گریس کے پاس اتنی تکلیف ہو جائے, اتنی کنڈیشن پیدا ہو جائے کہ اگلے 3-4 سال کے بعد وہ اپنی ایک گروتھ پیدا کر سکیں, جس کی وجہ سے ان امپلائمنٹ بھی کم ہو جائے اور اس کے ساتھ ساتھ ڈومیسٹک اکانومی گرو ہو. کیونکہ میں یہ عرض کرنا چاہتا ہوں کہ یہ شارٹ ٹرم میں سب سے بڑی پرابلم یہ ہوگی کہ گریس سے مائگریشن شروع ہو جائے گی, اور وہ مائگریشن جو ہے وہ یقیناً ان لوگوں کی ہوگی جن کے پاس اسکلس ہیں. اس کی وجہ سے گریس کو آئندہ نقصانات ہو سکتے ہیں.
ٹھیک, اوکے. لیکن جن اصلاحات کا صدر سپراس جو ہے یونان کے صدر, انہوں نے وعدہ کیا ہے, اگر کسی بھی وجہ سے وہ ان اصلاحات پر عمل درآمد نہیں کرتے, تو پھر جو یورو زون ہے ان کی جانب سے ممکنہ رد عمل جو ہے وہ کیا ہوگا؟
پہلا تو یہ ہوگا کہ ان کے لیے وہ جو پیسے ہیں جو کہ ESM کے تحت ان کو ملنے ہیں 90-95 بلین ڈالرز, وہ رک جائیں گے. اس کی وجہ سے ان کو بڑی سیریس قسم کی مشکلات پیدا ہو سکتی ہیں. اس کے ساتھ ساتھ یہ بھی پاسبل ہے کہ ان کو پھر دوبارہ تھریٹن کیا جائے گا کہ ان کو یورو سے نکال دیا جائے. اگر وہ یورو ایریا سے نکال دیے جاتے ہیں تو وہاں پر بڑی میجر قسم کا کرائسس آئے گا, کیونکہ اس کی وجہ سے ملک میں اکانومی جو ہے وہ کانٹریکٹ کرے گی, اور جب وہ کانٹریکٹ کرے گی تو اس کی وجہ سے ملک میں کیاس پیدا ہو جائے گا اور وہ پولیٹیکل انسٹیبلٹی پیدا ہو جائے گی, جو صرف گریس کے لیے نہیں بلکہ بالکل جو دوسرے ممالک ہیں ان کے لیے بھی مشکلات پیدا کر سکتی ہے. اس لیے یقیناً یورپین یونین جو کوشش کرے گی اور یورو ایریا خاص طور پہ اس کے ساتھ ساتھ IMF یہ کوشش کریں گے کہ گریس اپنے ریفارم پلان کے اوپر چلتا رہے, اور اگر اس کے لیے وہاں پر نئے الیکشن ضروری ہے تو وہ بھی ہو سکتے ہیں, کیونکہ ہو سکتا ہے کہ نئے الیکشن کی وجہ سے یہ جو سوشلسٹ گورنمنٹ ہے یہ ریپلیس ہو جائے. اگر یہ ریپلیس ہو جاتی ہے تو جو نئی گورنمنٹ آتی ہے وہ اس قسم کے ایکشن لینے کے لیے زیادہ سمپتھیٹک ہوگی بہ نسبت اس سوشلسٹ گورنمنٹ کے.
اوکے, بہت شکریہ ڈاکٹر زبیر اقبال صاحب, اس موضوع پہ بہت بڑی ڈیولپمنٹ ہے, آئندہ کے پروگراموں میں بھی اس پہ بات ہوگی آپ سے. تھینک یو سو مچ, آپ نے ہمیں ٹائم دیا. سامعین, اس وقت ایک وقفہ لینا چاہیں گے اور وقفے سے واپس آ کر ایران جو جوہری مذاکرات سے متعلق مذاکرات اس وقت ویانا میں جاری ہے اس پر بات ہوگی. کامران بخاری صاحب مڈل مشرق وسطی کے امور کے آپ ماہر ہیں, وہ ہمارے ساتھ ہوں گے, اور یہاں امریکہ سے ایک اور تجزیہ نگار MJ خان صاحب بھی ہمیں جوائن کریں گے. ہمارے ساتھ رہیے, اس وقت لیتے ہیں ایک بریک.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز, ٹاپ اسٹوری, ایکسکلوسیو, سب سے پہلے, سب سے آگے, لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ, میں ہوں تابندہ نے.
جی سامعین, ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید. اس وقت ہمارے ساتھ ہیں کامران بخاری صاحب, اور جی اوکے, بتایا جا رہا ہے انہوں نے ابھی ہمیں جوائن نہیں کیا ہے. MJ خان صاحب, ہم دیکھتے ہیں ہمارے ساتھ ہے یا نہیں. اوکے, ابھی ہمیں بتایا جا رہا ہے, کچھ دیر میں وہ بھی ہمیں جوائن کریں گے. اور سامعین, جیسے کہ ہم نے کہا کہ اس وقت ہم بات کریں گے ایران جوہری پروگرام کے حوالے سے. ویانا میں کہا جا رہا ہے کہ جو جاری مذاکرات ہیں وہ تیسرے ہفتے میں داخل ہو چکے ہیں. ابھی تک کوئی حتمی اعلان جو ہے وہ مذاکرات کاروں کی جانب سے نہیں کیا گیا ہے. گزشتہ 16 دنوں سے یہ مذاکرات جیسا کہ آپ کے علم میں ہے جاری ہے. اس وقت ہم جاننا چاہیں گے اپنے پینلسٹ سے کہ اس وقت جب ہم ایران مذاکرات, ایران کے جوہری پروگرام سے متعلق مذاکرات کی بات کر رہے ہیں, تو سٹکنگ پوائنٹس جو ہیں وہ اس وقت کیا ہے, کیا ایسے ایشوز ہیں کہ جن پہ ڈفرینسز موجود ہے اور جن کی وجہ سے حتمی معاہدہ جو ہے وہ طے نہیں پا رہا ہے, اس پہ ہم بات کریں گے. ہم دیکھتے ہیں لائن پہ ہمارے ساتھ, جی ہمیں بتایا جا رہا ہے اس وقت کوئی گیسٹ ہمارے ساتھ نہیں ہیں. ہم اس وقت ایک اور وقفے کی جانب جانا چاہیں گے. وقفے کے بعد ہمیں امید ہے کہ کوئی گیسٹ ہمیں جوائن کرے گا جن سے ہم کے ایران کے جوہری پروگرام سے متعلق بات کر سکیں. لیتے ہیں ایک اور بریک.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جان؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جی سامین, اور ہمیں بتایا جا رہا ہے یہاں یو ایس سے ایم جے خان صاحب نے ہمیں جوائن کیا ہے, ان کو ہم خوش آمدید کہتے ہیں. السلام علیکم ایم جے خان صاحب.
وعلیکم السلام, اور آپ کو بہت بہت رمضان کی مبارکباد اور عید کی پیش کی مبارکباد. جی, آپ کو, سننے والوں
آپ کو بھی بہت مبارکباد رمضان اور عید دونوں کی. اور ایم جے خان صاحب, اس وقت پروگرام کے اس سیگمنٹ میں ہم ایران جو جوہری پروگرام ہے اس پہ ہم بات کر رہے ہیں. اس وقت بتایا جا رہا ہے کامران بخاری صاحب نے بھی ہمیں جوائن کیا ہے, ان کو بھی جی ہم دیکھتے ہیں ان کی آواز ہم تک آ رہی ہے یا نہیں. جی کامران بخاری صاحب.
جی شہناز.
جی السلام علیکم. جی جی بالکل, ابھی آپ کی آواز آئی ہے. کامران بخاری صاحب, اس وقت جو ہم بات کر رہے ہیں ایران جوہری پروگرام سے متعلق, جیسے کہ آپ کو معلوم ہے کہ مذاکرات اس وقت بھی ویانا میں جاری ہے, یہ بتائیے گا کہ سٹیکنگ پوائنٹس جو ہیں وہ کیا ہے, کون سے ایسے اب بھی مسائل موجود ہیں جس پہ کہ اتفاق رائے طے نہیں پا رہا ہے اور حتمی معاہدہ جو ہے اس تک پہنچنے میں مشکلات کا سامنا ہے؟
جی دیکھیں, اس میں جو بالکل باخبر ذرائع ہیں ایران کی جانب سے, جو کہ صدر روحانی اور وزیر خارجہ جواد ظریف کے بالکل قریب ہیں, ان سے یہ معلوم ہوتا ہے کہ کوئی 95% جو ہے ایشوز وہ سارے حل ہو چکے ہیں. تو کوئی 5% ایشوز ہیں جن پہ جو ہے اختلاف رائے موجود ہے, جن پہ جو ہے وہ سپیس نیرو کرنے کی کوشش کی جا رہی ہے بات چیت کے ذریعے, اور وہ ذرا مشکل قسم کے ایشوز ہیں اس میں. اور یہ بات مشکلات کی ہمیں امریکی ذرائع سے بھی معلوم ہوئی ہے کہ جو بقیہ ایشوز ہیں وہ خاصے مشکل ہیں, اور وہ دو ہیں. ایک تو یہ ہے کہ جو سینکشنز ہیں وہ ایران جو ہے چاہتا ہے کہ وہ بہت حد تک اتار دیے جائیں.
ٹھیک
ہے, تو دوسری جانب ایشو ہے کہ جی جو پوٹینشیل ملٹری ڈائمینشن آف نیوکلیئر پروگرام ہے, پی ایم ڈی جس کو کہتے ہیں, جو ملٹری سائٹس ہیں جن کا نیوکلیئر ویپنز کے ساتھ براہ راست کوئی تعلق نہیں ہے, ان کی جو انسپیکشنز ہے وہ ان کو جو ہے نا وہ انسپیکٹ کرنے کی اجازت ایران دے. اب اس کے اوپر لین دین ہو رہی ہے, سودے بازی ہو رہی ہے کہ بھائی کس حد تک ایران جو ہے, کیونکہ ایران کے اندر اس کی مخالفت بہت زیادہ ہے کہ دیکھیں جہاں تک تو ایٹمی تنصیبات ہیں ان کو تو ہم جو ہے مطلب وہ ان کے اوپر تو کوئی ایشو نہیں ہے, ہم آپ کو پہلے بھی دکھاتے رہے ہیں دکھا دیں گے. تو لیکن جو بیلسٹک مسل ڈیولپمنٹ اور جو دیگر جو ملٹری سائٹس ہیں وہ جو ہے وہ ریڈ لائن ہے, یا مطلب کم از کم بہت حد تک ریڈ لائن ہے, اس میں زیادہ لچک نہیں ہے. اسی طریقے سے جو ہے پھر مجھے لگتا, میرا اپنا تجزیہ یہ ہے کہ ایران یہ کہہ رہا ہے کہ اگر آپ کو پوٹینشیل ملٹری ڈائمینشنز کا جو سائٹس ہیں اگر اس پہ ایکسس چاہیے تو پھر ہمیں آپ بدلے میں بہت حد تک جو ہے وہ جو سینکشنز ہیں وہ فل فور جو ہے جلد سے جلد اٹھا لیے جائیں, جس میں کہ ہمارے جو جو ملٹری پروکیورمنٹ کے اوپر جو سینکشنز ہیں وہ بھی شامل ہونے چاہیے. تو اس کے اوپر لین دین ہو رہی ہے.
اوکے, تو کیا امکانات آپ کو نظر آتے ہیں, کیونکہ آج ایک اور ڈیڈ لائن جو ہے وہ ختم ہو رہی ہے, چند گھنٹوں میں ختم ہو جائے گی, تو کہ آپ کیا دیکھتے ہیں, کیا جن ایشوز کا آپ نے ذکر کیا ہے جن مسائل کا وہ حل ہو جائیں گے آج؟
دیکھیں اگر تو جسے کہتے ہیں کہ وہ سرٹنٹی کے ساتھ کہنا بہت مشکل ہوتا ہے, لیکن جو اشارے مل رہے ہیں یہاں تک کہ اگر ہم وزیر خارجہ جواد ظریف کا خود بیان لے لیں کہ جی ہم جو ہے ایکسٹینشن کے اس میں حق میں نہیں ہیں مزید, تو وہ بات تبھی کر رہے ہیں ایکسٹینشن کے حق میں نہ ہونے کی کہ جب ان کو یہ ہے کہ آج کے دن کے اندر اندر وہ کسی نہ کسی نتیجے خیز جو ہے وہ اگریمنٹ پہ پہنچ جائیں گے. لیکن ساتھ ہی میں یہ کہوں گا کہ دیکھیں گو کہ اس کو فائنل اگریمنٹ کہا جا رہا ہے اور بہت حد تک یہ فائنل بھی ہے, لیکن کوئی چیز بھی یہ جو مسئلہ ہے اس میں کوئی چیز بھی حتمی نہیں ہو سکتی. یہ ایک پروسیس کا حصہ ہے, کوئی ایک ایسا دن نہیں ہے کہ جس دن کہیں گے جی کہ آج یہ فائنل ڈیل ہو گئی. نہ وہ آج آئے گا نہ وہ مستقبل میں آئے گا, یہ ایک بتدریج سلسلہ ہے جس کے تحت جو ہے وہ کسی ایک اگریمنٹ کے اوپر جو ہے اتفاق رائے ہوگی. کیونکہ دیکھیں ابھی تو اس کو اگریمنٹ کو سٹڈی کیا جائے گا کانگریس کے اندر, امریکہ کے اندر, اسی طریقے سے مجلس جو ہے اور دیگر جو ادارے ایران کے اندر وہ اس کو سٹڈی کریں گے. تو جو ڈومیسٹک جو وہ کریٹیک یا جو ہے اوور سائٹ ہے اس کا حصہ بھی باقی ہے اور بہت سارے مرحلے باقی ہیں.
اوکے, یہ اس سے پہلے کہ ایم جے خان صاحب کے پاس ہم جائیں, آپ سے ایک اور سوال میں یہ کرنا چاہوں گی کہ جرمن حکومتی جو ذرائع ہیں ان کے مطابق یہ لیٹسٹ ان کی جانب سے بیان آیا ہے کہ اس وقت بھی بہت ممکن ہے کہ فریقین جو ہیں وہ مذاکرات کی میز چھوڑ جائیں. آپ کو کیا لگتا ہے, کیا اس موڑ پہ ہم یہ کہہ سکتے ہیں جبکہ آپ کہہ رہے ہیں کہ 95% مسائل جو ہیں وہ حل ہو چکے ہیں؟
دیکھیں میں نہیں سمجھتا, دیکھیں یہ جو بیان آتا ہے نا کہ ہم چھوڑ جائیں گے, ایک تو یہ ہے کہ جب ذرائع سے معلوم ہوتا ہے وہ کس طریقے سے بات آتی ہے, کہیں کہاں کس کانٹیکس میں کہیں یہ بات بیچ میں زائل ہو جاتی ہے, اور جب خبر بن کے سامنے آتی ہے تو بالکل وہ بڑی بریف سی آتی ہے کہ جی فلاں ذرائع سے معلوم ہوا کہ فریقین کہہ رہے ہیں کہ جی ہم جو ہے مذاکرات ختم کرنے کے لیے بھی تیار ہیں. دیکھیں یہ جب یہ بات تب کی جاتی ہے جب دونوں فریقین جو ہیں بالخصوص امریکہ اور ایران وہ ایک دوسرے کے اوپر پریشر ڈال رہے ہیں, پرسپشن شیپنگ کر رہے ہیں. یہ ایک عام حصہ ہے, یہ ایک سٹینڈرڈ آپریٹنگ پروسیجر ہے جب بھی کوئی مذاکرات ہوتے ہیں کسی جگہ پہ. یہاں تک کہ جو ہے اگر کوئی فرد واحد گھر خرید رہا ہوتا ہے تو اس وقت بھی یہ ہوتا ہے کہ نہیں جی ہم نہیں خریدتے تو ہم جا رہے ہیں, تاکہ اس سے یہ ہوتا ہے کہ دوسری سائڈ پہ دباؤ ڈالا جائے کہ آپ جو ہے ہماری ڈیمانڈ کے مزید قریب آئیں. تو یہ جو اس چیز کا حصہ ہے. دوسری بات جو میں کہنا چاہوں گا کہ دیکھیں اتنا ٹائم انویسٹ کیا ہے دونوں حکومتوں نے, تو میں نہیں سمجھتا کہ وہ اس لیے کیا کہ بالآخر وہ جو ہے اس مذاکرات کولیپس ہو جائیں. اگر وہ کولیپس ہوتے ہیں اس کو کبھی رول آؤٹ نہیں کرنا چاہیے, لیکن ہم پروبیبلٹی کی دنیا میں جیتے ہیں, مجھے اس کی پروبیبلٹی بہت کم نظر آتی ہے.
اوکے, ایم جے خان صاحب کانگریس کے کردار کا ذکر کیا ہے کامران بخاری صاحب نے, یہ بتائیے کہ کانگریس کہاں تک اس میں کردار ادا کر سکتا ہے, کتنا حق اس کو حاصل ہے, امریکی آئین کیا کہتا ہے, جبکہ اگر ہم دیکھیں تو یہ مذاکرات صرف امریکہ نہیں کر رہا ہے, اس میں باقی بھی 5 ممالک جو ہیں ان کے رہنما شامل ہیں, تو کیا آپ کو لگتا ہے؟
جی بہت انہوں نے اچھا مدل آپ کو بتا دیا ہے, بڑا اچھا انہوں نے تجزیہ پیش کیا. امریکہ میں کانگریس جو ہے وہ بہت زیادہ اس میں شور کرتی رہی ہے, کانگریس کے خاص کر سینیٹر کچھ جو ہے, اور ان کی اس کی بہت بڑی وجہ یہ ہے کہ کانگریس کے اوپر سینٹ کے اوپر اسرائیلی جو ہے وہ انفلوئنس کافی زیادہ ہے, اور اسرائیل جو ہے وہ ظاہر ہے اس کی اپنے پوائنٹ آف ویو ہے ایران کے سلسلے میں. تو کانگریس میں بہت اس کے اوپر ڈسکشن ہوگی, بہت لیدے ہوگی, اور ظاہر ہے کہ امریکہ میں کوئی بھی ٹریٹی جو ہے جب تک کانگریس اس کو ریٹیفائی نہیں کرتی وہ نہیں ہو سکے گی. تو میں سمجھتا ہوں کہ کانگریس میں بہت زیادہ اس کا ہوگا اثر, اور بہت زیادہ اس پہ ڈسکشن ہوگی, اور کافی حد تک پریشر ڈالا جائے گا براک اوباما صاحب کے اوپر کہ اس میں چینجز کرے. مگر اس میں دیکھنا یہ ہے کہ جیسے کامران صاحب نے بتایا کہ بہت ٹائم انویسٹ ہوا ہے نہ صرف امریکن گورنمنٹ کا, ایرانی گورنمنٹ کا, بلکہ یوروپین کا بہت ٹائم اس میں لگا. وہ کافی چاہتے ہیں کہ یہ جو ہے ٹریٹی جو ہے فائنلائز ہو جائے, تو اس کے ابھی بہت حد تک اس کے مرحلے باقی ہیں, اور دیکھنا یہ ہے کہ کیا فائنل فارم میں یہ آتی ہے, اور اس میں اسرائیل کس حد تک اس کا ساتھ دینے کے لیے تیار ہوتا ہے اس کے اوپر ڈپینڈ کرے گا کہ امریکن کانگریس امریکن سینٹ کس حد تک اس کو اپروو کرتی ہے.
اوکے, اس میں اگر ہم دیکھیں کامران بخاری صاحب, ایک اور مسئلے کی جو بات کی جا رہی ہے جس پہ کہ اختلاف موجود ہے, وہ اقوام متحدہ کی جانب سے ایران پر اسلحہ خریدنے کی جو پابندی ہے وہ ہے, اس میں روس جو ہے وہ پابندی اٹھانے کے حق میں ہے, جبکہ امریکہ جو ہے وہ اس کے خلاف ہے, اور امریکہ کا جو موقف ہے وہ یہ ہے کہ اس سے کیونکہ जो ईरान है वो लबनान में जो हिजबुल्ला है उनकी मदद करता रहा है, बशारुल असद जो हैं उनके वो हामी हैं, इसके अलावा गजा में जो है हमास का वो हामी है, तो उससे जो इंतहा पसंदी है वो इलाके में बढ़ सकती है अगर ईरान पर असलहे खरीदने की पाबंदी अगर उठा ली जाती है। आप क्या देखते हैं, कितना वजन है रूस के मौकफ में और कितना वजन है अमरीकी मौकफ में?
जी शहनाज, थोड़ी देर पहले जो है स्पुटनिक न्यूज एजेंसी जो है, जो कि इंटरनेशनल आर्म है रूस की ऑफिशियल न्यूज एजेंसी का, वो उन्होंने खबर दी है कि कोई अग्रीमेंट हुआ है P5+1 ग्रुप के अंदर के भाई जो एम्बार्गो है वेपन्स परचेसेस का ईरान के ऊपर, वो पार्शली लिफ्ट करने की जो है वो बात पे इत्तफाक हो गया है कि पार्शल, अब किस हद तक है इसकी डिटेल्स हमें मालूम नहीं, लेकिन किसी हद तक उसको हटाने की बात की जा रही है। जैसे मैंने पहले जिक्र किया, ये बैक एंड फोर्थ हो रही है और ये हम बेसिकली होम स्ट्रेच में 11th आवर में, तो लास्ट मोमेंट के ऊपर जो है जाहिर है अपना दोनों साइड्स को को पता है कि भाई उनको अंडर प्रेशर है कि भाई किसी तरीके से किसी मुआहदे तक पहुंच जाए, तो वो रैप अप कर रहे हैं। तो इस सिलसिले में मैं समझता हूँ कि कोई ना कोई इस बात में सदाकत है कि किसी हद तक जो है कोई आर्म्स एम्बार्गो लिफ्ट किया जाएगा। तो जाहिर है कि जब ये लिफ्ट किया जाएगा तो फिर इसके ऊपर जो है वो खदशात हैं कि भाई आप हिजबुल्ला को ऊपर पहले से ही असला दे रहे हैं, अब आप खुलकर दे सकेंगे, हमास को दे रहे हैं। तो मैं समझता हूँ कि उसके ऊपर वो डिटेल्स में जो है वो जब जाएंगे तो उस पर मजीद बातचीत होगी कि भाई किसको दिया जा सकता है, किसको नहीं दिया जा सकता। लेकिन देखें, जहां तक अमेरिका को इस बात, रूस जरूर चाहता है क्योंकि रूस जो है वो से वो ईरान असला खरीदता है, लेकिन ये है कि ये अमेरिका को भी एक ऐसे माहौल में कि जहां दाइश जो है वो पूरे रीजन पे छाई हुई है और वो नहीं, और वो अमेरिका जो है वो किसी तरीके से असद हुकूमत के साथ मिलकर दाइश के खिलाफ काम नहीं कर सकता, तो ये अमेरिका के मुफाद में है कि अगर हिजबुल्ला जो है वो असद हुकूमत का साथ दे रही है या ईरान उनकी मदद कर रहा है। हाँ, फलस्तीनी ग्रुप्स जो हैं वो एक अलग इशू हैं, वो वहां पर जो है मामला मजीद खराब होता है क्योंकि एक तरफ अमेरिका जो है उसको इसराइल के साथ भी जो ताल्लुकात है उनको लेकर चलना है। तो मैं समझता हूँ कि उसके ऊपर लेन देन हो रही है, लेकिन ये कि जब तक कोई चीज सामने नहीं आती हम किसी हतमी तौर पे को बात नहीं कर सकते।
ठीक, ओके, बहुत शुक्रिया कमरान बुखारी साहब, आपने हमें टाइम दिया, हमारी तरफ से अल्लाह हाफिज। और एमजे खान साहब, जाने से पहले आप ये बताइएगा कि ईरान पर से अगर असलहा खरीदने की पाबंदी उठती है तो दाइश के खिलाफ जो लड़ाई है कहा जा रहा है उसमें ईरान अहम किरदार अदा कर रहा है, तो उसमें कहां तक मदद जो है वो मिल सकती है?
देखें, इसमें ईरान के लिए जो सबसे बड़ा एडवांटेज होगा इस डील के होने का कि उनकी इकोनॉमी जो है जो क्रम्बल हुई भी है उसको एक बूस्ट मिलेगा। ईरान के तकरीबन टेंस ऑफ मिलियंस बैरल्स ऑफ ऑयल जो उनके शिप्स में पड़े हो फॉरेन मार्केट में आएंगे, तो ईरान को जो जाहिर है जो रेवेन्यूज आएंगे और उस पर ईरान की इकोनॉमी का भी असर है, मगर जाहिर है ईरान अपना इन्फ्लुएंस मिडिल ईस्ट में रखना चाहता है जो हिस्टोरिकली उसने रखा हुआ है, और वो जो भी ईरान के इन्फ्लुएंस के लोग हैं उनकी वो हेल्प करेगा। मगर ईरान, मैं समझता हूँ ईरान भी किसी हद तक उसको ये समझना चाहिए कि अगर एक्सट्रीमिस्ट ग्रुप के साथ उसकी गठजोड़ जो है वो रही तो उसको डिप्लोमेटिकली और अदरवाइज भी प्रेशर रहेगा दुनिया की तरफ से भी और मिडिल ईस्ट में भी, तो होपफुली दे विल बी अ लिटिल मोर रिस्पॉन्सिबल। मगर ये कि जब ये अगर सेंक्शन उठती हैं और खासकर इकोनॉमिक सेंक्शन अगर उठती हैं तो ईरान को बहुत बड़ा बूस्ट मिलेगा और उसको वो इस्तेमाल करेगा अपना इन्फ्लुएंस कम से कम उस हद तक रखने में जो रहा है और बल्कि उसको बढ़ाने की कोशिश भी करेगा।
ओके, बहुत शुक्रिया हिमजे खान साहब, आपका भी, आपने हमें टाइम दिया। और सामीन, इस वक्त इस सेगमेंट को हम समेटना चाहेंगे, और इस वक्त मैंने बात की थी अफ़गानिस्तान के एक तज़िया निगार से, जो उन्होंने हालिया जो एक पुरतशद्दुद वाक़ियात की हमें लहर नज़र आ रही है, ऐसे में जब तालिबान के साथ मुज़ाकरात की कोशिशें भी हो रही हैं, उस को जो इस वक्त सिचुएशन है उसको हमने एनालाइज़ किया, लेकिन इस वक्त टाइम की कमी की वजह से प्रोड्यूसर हमें बता रही हैं कि हम उसको प्ले नहीं कर सकते, आइंदा कभी वो इंटरव्यू आपके लिए हम प्ले करेंगे। इस वक्त मिर्ज़ा अली اکبر صاحب جو ہیں انہوں نے ہمیں اسکائپ کے ذریعے کچھ دیر میں وہ ہمیں جوائن کریں گے, اور چین کے صوبے سنکیانگ میں ایغور مسلمانوں کی جو حالت ہے اس پہ ہم بات کریں گے. ہمارے ساتھ رہیے, اس وقت لیتے ہیں ایک بریک. سامعین, ایک دفعہ پھر پروگرام میں خوش آمدید, اور اس وقت علی اظہر صاحب نے ہمیں جوائن کیا ہے, علی اکبر صاحب نے, ان کو ہم پروگرام میں خوش آمدید کہتے ہیں.
شکریہ, میرا نام علی اکبر مرزا ہے.
جی آئی ایم سوری, علی اکبر مرزا صاحب. علی اکبر مرزا صاحب, اس وقت چین کا جو صوبہ سنکیانگ ہے اس میں ایغور مسلمانوں کی جو حالت ہے اس پہ ہم بات کر رہے ہیں, یہ بتائیے گا, کیونکہ یہ تو ہمیں معلوم ہے کہ چینی ریاست اور وہاں پہ موجود جو ایغور مسلمان ہیں ان کے مابین کشیدگی کافی عرصے سے جاری ہے, اس کشیدگی کے عوامل کیا ہیں؟
دیکھیے, اس کے لیے ہمیں 1947 اور 1949 تک جانا ہوگا اس مسئلے کو سمجھنے کے لیے. جو ویسٹرن ریجن ہے اس کی اکثریت پاپولیشن جو ہے یہ یوئیگر مسلمان ہے, یہ ایک ایتھنک مائنورٹی ہے, اور یہ ان کا جو بیس ہے, ایتھنک بیس ہے, وہ ترکی سے ملتا ہے. 1940s میں, لیٹ 1940s میں جب یہ چائنا میں کمیونسٹ ریولیوشن وغیرہ آیا, تو اس زمانے میں اس صوبے میں جو یہ ایتھنک گروپ تھا جن کی اکثریت مسلمان ہے, لیکن یہ کہ اس میں دوسرے غیر مسلم بھی شامل ہیں اس ایتھنیسٹی میں, انہوں نے ایک ایسٹرن ترکستان کے نام سے صوبہ قائم کر لیا, وہاں اپنی حکومت قائم کر لی. یہ اس زمانے میں جبکہ چائنا میں ماؤ زے تونگ کا انقلاب آیا تھا, تو اس جو بھی بھگدڑ کنفیوژن مچا اس میں یہ کام بھی ہو گیا. ظاہر بات ہے کہ کوئی وجوہات اس کی, اس سے پہلے پیچھے بھی اگر ہم جائیں اور مزید تاریخی حقائق کو دیکھیں تو یقیناً کچھ کشیدگی یا کچھ وجوہات ہوں گی جس کی بنیاد پہ یہ آزادی الگ اپنا صوبہ چاہتے تھے, آزاد صوبہ چاہتے تھے, لیکن ظاہر بات ہے کہ اس پروگرام میں اتنا وقت نہیں ہے کہ ہم اس مسئلے پر اتنی تفصیل سے بحث کریں. لیکن 1949 میں جب انہوں نے یہ صوبہ بنایا تو اس کے بعد چائنیز گورنمنٹ نے فوراً ایکشن لے کر یہ جو ایسٹ ترکمستان ترکستان بنا تھا اس کو ختم کر دیا, وہاں پر چائنا کا کنٹرول قائم ہو گیا, اور اس کے بعد سے یہ ہوا کہ چائنا کی جو ایتھنک میجورٹی ہے جنہیں ہینز کہتے ہیں, HANS, یہ لوگ جو ہے چائنا سے بڑی تعداد میں موو ہونے لگے اور یہ یوگر پاپولیشن کی تعداد پرسنٹیج کے حساب سے کم ہونے لگی. اس وقت جو ہے وہ تقریباً 40% کے قریب, 40-45% ان کی پاپولیشن بتائی جاتی ہے, جبکہ تقریباً اتنی ہی 40-45% ہان چائنیز کی بتائی جاتی ہے جو مین اسٹریم چائنیز ہیں. اور یوگرز جیسا کہ میں نے کہا کہ یہ ان کے تانے بانے ٹرکش ایتھنیسٹی سے ملتے ہیں.
جی,
یہ صورتحال ہوئی, تو جس کی وجہ سے ہوا یہ کہ ان کے کلچر پہ اثر پڑا. ظاہر ہے جب ہینس چائنیز آ گئے تو یوگرز کا جو اپنا کلچر اور اپنی روایتیں تھیں اس کو انہوں نے تھریٹن محسوس کیا کہ بھائی ہینس بھی ہماری تعداد میں برابر ہو گئے تو ہمارا کلچر نیچے جا رہا ہے. اب ان کی اکثریت جو ہے وہ مسلمانوں پہ مبنی ہے, لیکن تمام یوگرز جو ہے وہ مسلمان نہیں ہے.
ٹھیک,
جی, اور یہ ایتھنک بنیادوں پہ چل رہی ہے.
اوکے,
یعنی پہلے بھی ایتھنک بنیادوں پہ تھی جب یہ چائنا کمیونسٹ نہیں بنا تھا, اور اس کے بعد بھی ایتھنک بنیادوں پہ ہے, البتہ اب کیونکہ ان کی میجورٹی مسلمان ہے لہذا یہ ایک مذہبی رنگ بھی اختیار کر گئی ہے.
اوکے گزشتہ دنوں تھائیلینڈ کی حکومت نے 100 سے زائد جو ایغور پناہ گزین ہیں ان کو زبردستی چین بھیجا ہے، جس پہ اقوام متحدہ اور انسانی حقوق کی جو عالمی ادارے ہیں انہوں نے تائی حکومت کی اس اقدام کی کافی سخت الفاظ میں مذمت کی ہے. لیکن مذمتیں جو ہیں وہ ہماری سامنے وہ آتی رہتی ہیں، اس کے علاوہ بھی اگر دیکھا جائے تو ایسی اطلاعات آتی رہی ہیں چین سے کہ یہ جو ایغور مسلمان ہیں ان کو روزہ رکھنے نہیں دیا جا رہا ہے، مسجد جانے پر ان کی پابندی ہے. تو عملی طور پر عالمی برادری جو ہے وہ کیا کر رہی ہے؟
اس میں دو چیزیں ہیں، ایک ہے تاثر پرسپشن اور ایک ہے حقیقت. پرسپشن یہ ہے کہ جی مسلمانوں پہ پابندی لگ گئی ہے روزہ رکھنے پہ یا ریلیجن کی پابندی کرنے پر. جو ریالٹی ہے وہ اس سے یقیناً مختلف ہے. آفیشیل چائنیز ورژن یہ ہے کہ پابندی صرف اور صرف کمیونسٹ پارٹی کے ممبرز پر، ٹیچرز پر اور ینگ اسٹوڈنٹس پہ کہ جو ولنربل ہیں، جن کی صحت کو چائنیز حکومت کی نظر میں نقصان پہنچ سکتا ہے روزے رکھنے سے، ان پر انہوں نے پابندی لگائی ہے. یہ چائنا گورنمنٹ کا کہنا ہے. البتہ یہ ہے کہ
لیکن ان کا آفیشیل جو سٹیٹمنٹ تھا چینی حکومت کی جانب سے وہ یہ ہے کہ دفتروں میں ان کی کارکردگی جو ہے اس پر منفی اثرات پڑ رہے ہیں جب یہ روزہ رکھتے ہیں.
تو اسی لیے انہوں نے جو کمیونسٹ پارٹی کے ممبرس ہیں، ٹیچرز ہیں اور اسٹوڈینٹس، ان پر آفیشلی انہوں نے اسی وجہ سے بین لگایا ہے. میں نے یہی کہا نا کہ صحت کا وہ کہتے ہیں کہ اس سے فائدہ نہیں ہوتا، اور پروڈکٹیوٹی وغیرہ کا تعلق بھی ظاہر بات ہے اسی صحت سے ہے کہ جی وہ سست فیل کرتے ہیں، انرجی نہیں ہوتی، تو اس کو ہیلتھ سے وہ ریلیٹ کرتے ہیں. تو یہ آفیشیل ورژن ہے. اب حقیقت اس میں کیا ہے؟ کیا اس سے زیادہ بھی بائس پا جاتا ہے؟ میرے خیال سے اس سے زیادہ بھی ایک حقیقت ہے، وہ یہ ہے کہ جیسے چائنا میں ایڈیٹوریل باقاعدہ اسٹیٹ کنٹرولڈ، اچھا مگر یہ ہے کہ اسٹیٹ کنٹرولڈ چائنا میں میجورٹی آف چیزیں اسٹیٹ کنٹرولڈ ہی ہیں. ایسا نہیں ہے کہ صرف مسلمانوں کے خلاف ہی اسٹیٹ کنٹرولڈ میڈیا بول رہا ہے، وہاں تو ساری چیزیں اسٹیٹ کنٹرول ہیں موسٹلی. تو لیکن جو اسٹیٹ رن نیوز پیپر ہیں وہ بھی یہ ایڈیٹوریل لکھتے ہیں کہ جناب یہ روزہ رکھنے سے صحت کا نقصان پہنچتا ہے لہٰذا نہیں رکھنا چاہیے. تو ایک فضا پیدا کر دی گئی ہے اس طرح کی کہ جس میں جسے اینٹائی ریلیجن کہا جا سکتا ہے. اور ظاہر بات ہے کہ اگر ہم مذہبی اور انسانی حقوق کی آزادی کے حوالے سے دیکھیں، جس کا میں بہت بڑا سپورٹر ہوں، تو ظاہر بات ہے کہ کسی بھی گورنمنٹ کو یہ حق نہیں پہنچتا کہ وہ کسی کی مذہبی پابندیوں، مذہبی رسومات پر پابندیاں لگائے اس طرح. ایون چاہے وہ کمیونسٹ پارٹی کے ممبرس کو کی حد تک محدود ہو اور ٹیچرز اور اسٹوڈنٹ کی حد تک محدود ہو، میرے خیال سے حکومت کو یہ حق نہیں پہنچتا. چائنا میں البتہ سسٹم ہی کچھ ایسا ہے کہ وہاں تو اگر وہ حکومت یہ سمجھے، کیونکہ وہ ایک کلوز سوسائٹی ہے، ایک ڈکٹیٹرشپ والی سوسائٹی ہے، تو وہاں صرف مسلمانوں کے ساتھ نہیں، وہاں ہر ایک کے ساتھ یہی ہوتا ہے کہ اگر حکومت یہ سمجھے کہ کوئی چیز صحت کے لیے نقصان دہ ہے تو وہ فورس کرتے ہیں. ایک زمانے میں پاپولیشن کا تھا کہ جناب اگر ایک سے دو سے زیادہ بچے پیدا ہوں گے تو اس کے حوالے سے بڑے مسئلے تھے.
لیکن یہ روزہ رکھنے اور مذہبی اس کی جب ہم بات کرتے ہیں تو اس کے حوالے سے ہم نے دیکھا ہے کہ فلسطینیوں کے ساتھ جب زیادتی ہوتی ہے، کشمیر میں مسلمانوں کے لیے باقاعدہ آواز اٹھائی جاتی ہے، برما کے جو مسلمان ہیں ان کے لیے اٹھائی جاتی ہے، جو ایک اچھی بات ہے. لیکن صوبہ سنکیانگ کے جو مسلمان ہیں اس کے لیے مسلمان جو مسلم ورلڈ ہے وہ اتنی توجہ نہیں دیتی، اس کی کیا وجہ ہے؟
یہ بہت اچھا سوال ہے، میں یہ اس طرف آنا چاہ رہا تھا. اور اس کی وہی وجہ ہے کہ پاکستان میں اگر فلسطین میں کوئی مسئلہ ہو جائے، سیریا میں کوئی مسئلہ ہو جائے، عراق میں کوئی مسئلہ ہو جائے، صدام کو ہٹا دیا جائے، تو سب سے پہلے پاکستان میں مظاہرے شروع ہو جاتے ہیں، اسلام کو خطرہ ہو گیا، فلانا مسئلہ ہو گیا، بیرونی طاقتیں آ گئی ہیں، اور تباہ کر دو امریکہ کو، تباہ کر دو اسرائیل کو. لیکن جب خود پاکستان میں مذہب کا نام لے کر شیعہ مسلمانوں کو، سنی مسلمانوں کو، کرسچینس کو اور ہندوؤں کو اور قادیانیوں کو مارا جاتا ہے تو یہی مسلمان خاموش بیٹھے رہتے ہیں. یہاں پر بھی یہی مسئلہ ہے. कि हम दुनिया भर में तो मसलों पे शोर मचाते हैं, बर्मा फलस्तीन वगैरह वगैरह जो मिसालें आपने दी, और सही है इंसानी हकूक की जहां खिलाफ वर्जी हो रही है उसके लिए आवाज उठाना चाहिए, लेकिन लगता है कि ये दर्द ज्यादा सिर्फ पाकिस्तानियों के दिल में ही रह गया है कि वो दुनिया भर के मसलों पे शोर मचाते हैं, उछलते हैं
जी।
और दूसरा चाइना के हवाले से, क्योंकि चाइना एक दोस्त मुल्क है लिहाजा मौलवी भी जो है वो शोर नहीं मचाते। मसला ये है कि जब तक ये शोर मचाने के लिए पैसे सऊदी अरब वगैरह से आते रहेंगे तो शोर सिर्फ उन बातों पे मचेगा जहां सऊदी अरब चाहेगा, और जहां सऊदी अरब नहीं चाहेगा वहां लोग खामोश बैठे रहेंगे।
बेहद शुक्रिया अली अकबर अजहर साहब, आइंदा भी आपसे बात होगी। थैंक यू सो मच। और सामीन, बैकग्राउंड में इस म्यूज़िक का मतलब है कि आज के प्रोग्राम जहां रंग का टाइम ख़त्म हो चुका है। इसके साथ ही शहनाज नफीस और प्रोड्यूसर अरीशा खान को इजाज़त दीजिए। अपना ख्याल रखिए। अल्लाह हाफिज़।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।